The blessing from Rabbul Alameen. The blessing from Rabbul Alameen. Islam is the way of life.
Alhamdulillah Rabbil Alameen. Wassalatu wassalamu ala Sayyidil Mursaleen. Amma ba'd. فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله Blessings of Durood-e Pak, the beloved Rasul sallallahu alayhi wa sallam has said, whoever send peace and blessings upon me on the blessed day of Friday, I will intercede for him on the day of judgment. Sallu ala al-Habib sallallahu ta'ala ala Muhammad sallallahu alayhi wa sallam. First of all, inshallah, recitation of Holy Quran.
A'udhu billahi min ash-shaytanir rajim. بسم الله الرحمن الرحيم يا أيتها النفس المطمئنة ارجعي إلى ربك راضية مرضية فادخلي في عبادي وادخلي جنتي آمنت بالله صدق الله العظيم
جمیل قادری سو جان سے قربان مرشد پر جمیل قادری سو جان سے قربان مرشد پر بنایا جس نے مجھ جیسے کو بندہ غوث اعظم کا
حدیث پاک میں آتا ہے من لم یشکر الناس لم یشکر اللہ یعنی جو لوگوں کا شکر ادا نہیں کرتا وہ اللہ کا شکر ادا نہیں کرتا آج آئیے اس عظیم ہستی کا ذکر کرتے ہیں شکر ادا کرتے ہیں کہ جنہوں نے ہمیں سنتوں پر عمل کا جذبہ دیا نیکیوں کا شوق دیا عشق رسول کی خوبصورت دولت عطا کی
مجھ کو ملی ہے عزت
الحمدللہ
مجھ کو ملی ہے عزت عطار کی بدولت چمکی ہے میری قسمت عطار کی بدولت مجھ کو ملی ہے عزت عطار کی بدولت چمکی ہے میری قسمت عطار کی بدولت
ایسی عظیم ہستی کہ جو اتنا بڑا مرتبہ رکھے اور اپنے مریدوں کو عزت دے انہیں آگے بڑھائے پھر کیوں نہ ان کے ہم گن گائیں
اپنا بنایا مجھ کو سینے لگایا مجھ کو 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 جو بھی ہے میری وقعت جو بھی ہے میری وقعت عطار کی بدولت جو بھی ہے میری وقعت عطار کی بدولت مجھ کو ملی ہے عزت عطار کی بدولت چمکی ہے میری قسمت عطار کی بدولت
جب تک بکے نہ تھے تو کوئی پوچھتا نہ تھا تم نے خرید کر مجھے انمول کر دیا
عطار کا میں سب ہوں سمجھو نہ در بدر ہوں عطار کا میں سب ہوں سمجھو نہ در بدر ہوں عطار کا میں سگ ہوں، سمجھو نہ در بدر ہوں، عطار کا میں سگ ہوں، سمجھو نہ در بدر ہوں، کیا خوب میری نسبت، کیا خوب میری نسبت عطار کی بدولت، کیا خوب میری نسبت عطار کی بدولت، مجھ کو ملی ہے عزت عطار کی بدولت، چمکی ہے میری قسمت عطار کی بدولت۔
وہ عظیم ہستی جن کے سبب لاکھوں عاشقان رسول نے امامے سجائے، چہروں پر داڑیاں سجائیں، سنتوں کے پیکر بنے، کیوں نہ ان کے لیے ہم مل کر دعائیں کریں۔
سر پر سجے امامے پر نور داڑیاں ہیں، سر پر سجے امامے پر نور داڑیاں ہیں، سر پر سجے امامے پر نور داڑیاں ہیں، سر پر سجے امام پر نور داڑیاں ہیں، زندہ ہوئی ہے سنت، زندہ ہوئی ہے سنت عطار کی بدولت، زندہ ہوئی ہے سنت عطار کی بدولت، مجھ کو ملی ہے عزت عطار کی بدولت، چمکی ہے میری قسمت عطار کی بدولت۔
سبحان اللہ، کیا شان ہے امیر اہل سنت کی، ان کے دامن سے وابستہ ہوئے تو نبی پاک علیہ الصلوۃ والسلام، صحابہ کرام، اہل بیت اور اولیاء کرام سے محبت کا جذبہ ملا۔
اللہ مصطفیٰ کی میرے غوث اور رضا کی، 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 پیدا ہو دل میں الفت، پیدا ہو دل میں الفت عطار کی بدولت، پیدا ہو دل میں الفت عطار کی بدولت، مجھ کو ملی ہے عزت عطار کی بدولت، چمکی ہے میری قسمت عطار کی بدولت۔
اللہ کریم اس نیک ہستی کے صدقے ہمارے دکھ درد اور غم دور فرما دے۔
بگڑی بنا دے مولا، ہر غم مٹا دے مولا، بگڑی بنا دے مولا، ہر غم مٹا دے مولا، بگڑی بنا دے مولا، ہر غم مٹا دے مولا، بگڑی بنا دے مولا، ہر غم مٹا دے مولا، پوری ہو میری حاجت، پوری ہو میری حاجت عطار کی بدولت، پوری ہو میری حاجت عطار کی بدولت، مجھ کو ملی ہے عزت عطار کی بدولت، چمکی ہے میری قسمت عطار کی بدولت۔
آخر میں دعا ہے کہ رب کریم ان کی برکت سے ہم سب کو ایمان کی سلامتی عطا فرمائے اور ہماری قبر کو نور مصطفیٰ صلی اللہ تعالیٰ علیہ وسلم سے جگمگا دے۔
ہے بلال قادری کی آخر یہی تمنا، ہے حبیب قادری کی آخر یہی تمنا، ہے بلال قادری کی آخر یہی تمنا، ہے حبیب قادری کی آخر یہی تمنا، روشن ہو اس کی تربت، روشن ہو اس کی تربت عطار کی بدولت، روشن ہو اس کی تربت عطار کی بدولت، مجھ کو ملی ہے عزت عطار کی بدولت، چ
چمکی ہے میری قسمت عطار کی بدولت, عطار کی بدولت, عطار کی بدولت.
سبحان اللہ, کیا بات. افتخار بھائی, the book which is the source of guidance and differentiate between the right and wrong, and whoever take this book and implement, then they always successful. یہ وہ کتاب ہے کہ جو اپنے رب سے ملاتی ہے, جو رب کے قریب کرتی ہے, اور تمام علوم کا نچوڑ جو ہے نا وہ اس کتاب کے اندر ہے.
بے شک. Difference between us and the pious predecessors is that when they used to stand for salah and stand behind the imam sahab, and the imam sahab was reciting, they knew what was being recited. Today, unfortunately, we don't know what's being recited. That's why our thoughts, we get distracted, we get tired, we start to drift off and we start to wander somewhere else. But the reward of reciting the Holy Quran, Alhamdulillah Azza wa Jal, the Prophet Sallallahu Alaihi Wasallam said, on the day of judgment, the Holy Quran reciter will come and the Holy Quran will humbly say, O Allah Azza wa Jal, make him wear a heavenly attire, make him wear clothes of Jannah. The Quran will be saying in the court of Allah Azza wa Jal. And that reciter, what will happen to him, will be made to wear heavenly attire. Alhamdulillah Azza wa Jal. Then the Quran will again say in the court of Allah Azza wa Jal, increase it. Just to get the heavenly attire, Alhamdulillah, is a blessing. They will be increased and be made to wear the crown of nobility. Then the Quran will humbly say, oh Allah Almighty, be pleased with him. Then Allah Almighty will be pleased with the individual. The Quran is interceding for you. The Quran will then say to the reciter and plead in the court of Allah Almighty. And you say to the reciter, keep reciting the Quran. The individual will keep reciting the Quran and you keep ascending the ranks of Jannah and going above in Jannah. This is the reward for the individual. But one point that we have to think here is that if you ask to recite the Quran, Surah Ikhlas Sharif, we know, we will stop. That means our rank will stop in Jannah. If we know more Quran, then the more higher we'll be going. At that time, we won't be asked about anything else to recite to get higher rank. This is the love that we should have for the Quran, that one of our targets, as we go along, inshallah, let's set a few targets, that we want the highest rank in Jannah. In the dunya, we want higher bank balances, we buy better property. The property that we're in, are we happy with it? We're not. We got our eyes on something bigger, something better, in a much better area. That's what we're looking at. But in Jannah, your ranks will be increased according to how much Quran you know. If you know two or three ayah, surahs off by heart, then try to increase it to 10. Try to change it. It's mentioned that the scholars also say to keep concentration in namaz. You should try to learn a new surah and then implement it into your namaz. That way you won't forget it either. A lot of people complain and say, in namaz I'm distracted. In namaz I can't keep my focus. In namaz I'm thinking of worldly affairs. The scholars have mentioned that a new surah, learn it, and then inshallah, recite that in your namaz. Become so firm in your mind and your memory that then you can move on to another one. That's one of the tips that we can do. Also, it's mentioned that the Holy Prophet sallallahu alaihi wasallam said, Allah Almighty removes worldly calamities from the one who listens to the Quran. And for the one that recites the Holy Quran, his difficulties, his calamities will be removed in the hereafter. So listening in the dunya, they'll be removed. And for reciting, they'll be removed in the hereafter. So make sure we're reciting as well. Because on the day of judgment, there'll be many difficulties. Listening to one ayah of the Holy Quran is more than the treasures of gold. Today, gold's value is very high, isn't it? 440, a tola, etc., etc. Gold is very valuable and dear to everybody. But reciting one ayah of the Holy Quran is better than these treasures of God. Reciting is one ayah superior to everything that exists beneath the arsh. This is the love for the Quran.
اگر آپ صحابہ کرام علیہ رضوان کی زندگی دیکھیں, بزرگان دین کی زندگی دیکھیں, لیکن سب سے بڑھ کر میرے آقا علیہ الصلوۃ والسلام, اور کیا ہوتا تھا رمضان میں دور فرمایا کرتے تھے, سبحان اللہ, کس سے؟ لیڈر آف آل دی اینجلز, جبرائیل علیہ السلام سے. اور کون؟ جو تمام انبیاء کے سردار ہیں, لیڈر آف آل دی پروفٹ. کیسا دور ہوگا نا؟ کہتے ہیں کہ دنیا میں سب سے بہترین دور جو ہے وہ تھا جب جبرائیل علیہ السلام پڑھتے تھے, میرے آقا سنتے تھے, میرے آقا پڑھتے تھے اور جبرائیل علیہ السلام سنتے تھے. بہترین دور قرآن کا جو ہے وہ تھا جب میرے آقا علیہ الصلوۃ والسلام اور جبرائیل علیہ السلام دور فرمایا کرتے تھے. آج بھی آپ نے دیکھا کہ الفاظ ایک دوسرے سے پڑھتے ہیں اور جو ہے وہ سن رہے ہوتے ہیں. لیکن میں اور آپ غور کریں, قرآن کتنا پڑھتے ہیں؟ پڑھتے ہیں تو کیا سمجھ کر پڑھتے ہیں؟ ऐसे कुरान की बरकत ये भी आपको नहीं भी समझ आ रहा फिर भी दिल पे असर करता है। कोई सही पढ़ने वाला कारी पढ़ रहा होता है ना तो दिल पे इफेक्ट हो रहा होता है, पीछे वाले रो रहे होते हैं। ये भी एक कमाल है, ये कुरान ही का एजाज है और किसी के अंदर ये चीज नहीं है कि कुरान पढ़ा जाता है। पढ़ने वाला भी सही पढ़ने वाला होना तो फिर कमाल की बात होती है कि पीछे ना वो दिल पर वाकई जो है वो असर कर रही होती है। शायद भाई नो डाउट द रिसाइटेशन ऑफ होली कुरान is dear to Allah Almighty as well, and the reciter is beloved to Allah Almighty as well. Quran Pak ki tilawat aur Quran padhne wala dono hi jo hai na Allah Taala ko pasand hai. Ab pata hai ki hum pasand hai lekin phir bhi log jo hai na dur hai isse. Ek bada maashre ke andar almiya hai ki hame ye pata hai ki this is right and this is wrong, phir bhi wrong ki taraf jate hain, right ko lete nahi hai. Ek problem hai. Halanki bahut sare waqiat hai aur youngster बड़ा गुनाहगार था, he's a very sinful person, day and night involved in sins, and he passed away. अब किसी ने ख्वाब में देखा कि भाई वो तो ताज पहना हुआ है और उसको जन्नत में लेके जा रहे हैं, तो मजे से बोले तुम तो बड़े गुनाहगार आदमी थे, फासिक और फाजिर तो ये क्या है? कह लगा हाँ बिल्कुल मैं यही था, लेकिन मैं जिंदगी में एक काम जो था कि वो ये था कि जो मुझे दौलत नसीब हुई ये जो देख रहे हो तुम कि जब भी कुरान पाक पर मेरी नजर पड़ती थी मैं ताजीम की नियत से खड़ा हो जाता था, कुरान की रिस्पेक्ट करता था। मरने के बाद मुझे पता चला कुरान की रिस्पेक्ट की वजह से रब्बे करीम ने मुझे माफ कर दिया। अल्लाह गौर करे, कुरान की रिस्पेक्ट जन्नत में लेके जा रही है, कुरान की रिस्पेक्ट दर्जात बुलंद करा रही है, और हमने कुरान पाक को रखा भी ऐसी जगह है जहां पर शर्म के ऊपर खड़ा होना पड़ता है। ये याद रखिएगा, कुरान पाक इज नॉट फॉर आवर शेल्फ्स, इज फॉर आवर सेल्फ्स। वो हमारे लिए, वो शेल्फों के लिए नहीं है। बच्चों को भी कुर्सी में खड़ा होना पड़ता, बेटा जरा ऊपर चढ़ना है, इतना ऊपर रख देते हैं कि हाथ भी नहीं पहुंचता। तो कुरान पाक के नुजूल का ये मकसद नहीं था कि हमारा उधर हाथ भी ना पहुंचे कि जहां पर हम उसको रख दे उठा के, वो तो पढ़ने के लिए आया था, इंप्लीमेंट करने के लिए आया था। इससे बरकतें ले, इसको उठाना भी बरकत है, इसको चूमना भी बरकत है, उंगली रखना भी बरकत है, आंखों से लगाना भी बरकत है, पढ़ना भी बरकत है, अमल करना भी बरकत है, दूसरों को सुनाना भी बरकत है। यानी कमाल की बात है। आप बोलो मैं इंग्लिश की बुक हाथ में लगाऊं तो उसकी क्या बरकत मिलेगी, और उसको खोलूं तो क्या बरकत मिलेगी, मैथ्स की बुक ले, कोई भी बुक ले लें, लेकिन कुरान पाक वो किताब है कि इसको उठाओ तो भी सवाब, इसको चूमोगे तो भी सवाब है, इसको पढ़ोगे तो भी सवाब है। बगैर देखे पढ़ने का सवाब अलग है, देखकर पढ़ने का सवाब अलग है, उंगली रखकर पढ़ने का सवाब अलग है, यानी सब इसकी जो है वो बरकत है अलग अलग
है। Now we see many people, they do recite this throughout the year on a daily basis. Fortunate those who have even memorized the glorious Quran by heart. And they have memorized it, and it's the only book which has been memorized across the globe by many millions of people throughout the globe. What a book, it's a complete guidance. Sayyidina Jibreel al-Islam had the privilege of bringing the revelations to the Holy Prophet directly. And the divine revelations were revealed in stages over a period of approximately 23 years or thereabout. And in the Arabic language as well, Yasser, today when we learn something, we struggle to, you know, read a different language. But alhamdulillah, look at the glorious Quran. In Arabic language, people across the globe in different languages tend to read the glorious Quran in Arabic language, and many understand and they learn the translation of it as well. Fortunately, those Alhamdulillah, Dar Islami has also bought a translation, Kanzul Iman. So those who say, you know, we can't understand, it's hard for us to understand, Alhamdulillah, Dar Islami made it easy for them, Kanzul Iman, obtain a copy of this, and you will be able to understand the glorious Quran when you're reading it as well. Undoubtedly, Shazab, those people are very fortunate who love the Holy Quran and act upon it along with reciting it as well. It is stated, the blessed is that the house in which the Holy Quran is recited is spacious for its dwellers. His goodness is in abundance. The angels visit and the shaitan stays away from it. And the house where the Holy Quran is not recited, it becomes narrow for its dwellers. His goodness is reduced and the angels go away from it and the shaitan approaches it. Therefore, we understand from this aspect that we should recite the glorious Quran on a daily basis so that we get the blessings of divine book which has been sent to us. We see many people who were amongst us last year, they are no longer with us. We don't know whether we will face another day. But yet, while we have this opportunity, we should try to do as much good deeds as we can. Obtain the mercy of Allah Almighty. Seek forgiveness from Allah Almighty. Ask for forgiveness from the fire of Jahannam as well.
افضل عبادت جو ہے وہ قرآن پاک کی تلاوت ہے. میرے آقا علیہ الصلوۃ والسلام نے فرمایا میری امت کی افضل عبادت جو ہے وہ تلاوت قرآن. اب یہ غور کریں, ہمارے گھر میں ہر ایک مسلم کے گھر میں ہوتی ہے, ایزی ہے, بہت آپ کے لیے ایزی ہے. صبح, دوپہر, شام, رات, جب چاہے آپ اس کو پڑھ سکتے ہیں. جب چاہے فجر کا وقت ہے, ظہر کا بھی وقت ہے, عصر کا بھی وقت ہے, مغرب کا, عشاء کا ہے. لیکن قرآن پاک آپ رات کو پڑھنا چاہیں رات میں پڑھ سکتے ہیں. کیوں نہیں پڑھتے قرآن پاک؟ اٹھتے تب پڑھ لیجئے, دوپہر میں تب پڑھ لیجئے, شام میں تب پڑھ لیجئے, رات میں تب پڑھ لیجئے. کس نے منع کیا ہے؟ ہم نماز بہت افضل عبادت ہے, لیکن قرآن پاک بھی افضل عبادت ہے. پہلے سمجھے تو صحیح. اور وقت معین نہیں ہے, آپ جب چاہے اس کو پڑھ سکتے ہیں. تو تھوڑا سا اپنے آپ کو مینج کرنے کی بات ہے. آپ کو جب ایزی ہوتا ہے, آپ کام سے واپس آتے تب پڑھ لیجئے, آپ شام میں پڑھنا چاہتے ہیں شام میں پڑھ لیجئے, کوئی مسئلہ نہیں ہے اس کے اندر.
So reciting the Holy Quran, we have a few difficulties which are mentioned. One of them you already mentioned, that we put into a high place. Such a high place that we need to get out to ladder. Now who's going to take the ladder out? Course one for the ladder. Already we rusty, we are lazy, we are away from the Quran. Now we put into a high place. Then we probably got in 5-6 different gilaf. So many different gilaf coverings are opening. You think it's going to take me so long to open. Then we put it in a difficult place with so many gilaf on there that we don't want to read. Put the Quran Sharif in a respectable place that is approachable to you, that you recite. Last night I was watching the Madri channel program of the Habib Bhai, was on there, and he mentioned that regarding the Quran Shura. In his office, he has the Quran Sharif on his desk. When he reaches the office 5-10 minutes early in the state of wuzu, he opens the Quran, he recites the Holy Quran. Yeah. So look, we open our phone every day, we touch the phone, we do these things every single day. But touching the Quran, reciting the Quran, we don't do. So one ayat, if we select and we choose, and the Islam Sunnah said, recite 3 ayat with translation. Translation is available, inshallah soon, commentary will be available in English. Recite the Quran and build yourself up, inshallah. It's also mentioned, whoever taught one verse of the Quran. Today we look very down at an imam sahab, unfortunately, at somebody that's teaching in a madrasa. We think, look, he's not as good as me. I've got a tie suit, I've got number plate, car, big house. And somebody qari of the Quran or madrasa teacher, he's somebody not in my league or my class. We don't say verbally, but our actions show this. Why? If you ask somebody, what do you want to make a child? Very few will say imam. Very few will say madrasa teacher. This shows our love at the moment for the Quran, if we are very realistic. The one who taught one verse of the Quran or sunnah of the religion, Allah Almighty will grant him such a reward on the day of judgment that no one else will receive a better reward than that individual. The best teachers are the ones that are teaching the Quran. And the Prophet ﷺ has said, and we hear this hadith many a time, that the best amongst you are the one that learned the Quran and taught others. But are we in that category? Are we in that bracket? Unfortunately, if we listen further, he ﷺ said, whoever so taught one verse of the Quran, he will have double the reward of the one who learns it. You taught a child Alif Lam Mim, Alif Bata. You taught him any letter of the Quran. Rest of the life is recited. Who's getting the reward? You gave him the reward. You gave him the reward of all this. So a qari of the Quran, a teacher of the Quran, is somebody that has, you have a lot of respect for. You mentioned regarding the respect of the Quran. Not only do we have respect for the teachers of the Quran, but you mentioned respecting the Holy Quran. Making sure that we put in a high place, we don't turn our back to it. Another respect is that when we're reciting Allah, the Holy Quran, there's no distractions. There's no TV on in the room. The phone needs to be switched off. There's not reciting one ayah, then checking your phone or looking to see what's on the TV. This is also classed as disrespect. So when you are reciting the Quran, wear your good clothes, put on perfume, ithar, sit in a room where you have concentration, no TV, no distractions, and recite the Quran as long as you have concentration. As soon as your concentration goes, or you start to think that you haven't got that concentration to recite anymore, then stop. Why? Because this is also disrespect. Are you reciting? You're not concentrating, or you haven't got that passion like you started off when you recited. So keep these things in mind, inshallah, Azawajal. Set yourself a target, 3 ayats a day, inshallah, with translation, and build on from there.
Padhe to sahi na, Rabb-e Kareem ne kya farmaya Quran mein? Who is the best person? Bukhari Sharif mein, Aqa Alaihi Salatu Wasalam ne farmaya, the best person amongst you is the one who learns Quran and teaches the Quran. Jo Quran seekhta aur dusron ko sikhata hai, to achha nahi banna hai. और बोले अच्छा वही होगा जो काउंसलर बनेगा, कोई एमपी बनेगा, कोई मिनिस्टर बनेगा, या गाड़ी होगी, बैंक बैलेंस होगा, 2-4 दुकानें होंगी. मेरे आका अलैहि सलातो सलाम ने क्या फरमाया है? कौन अच्छा है? तुम में बेहतर वो है जो कुरान सीखे और दूसरों को सिखाए. तो आप क्यों नहीं इस तरफ आते? अच्छा बनने तो चाहते हैं, तो वो है ना जो फरमीन मेरे आका अलैहि सलातो सलाम ने फरमाए. ये बेस्ट कलाम है, ये सच्चा कलाम है. दिन भर झूठी खबरें सुन रहे होते हैं, ये हो गया दुनिया में, वो हो गया. वो पढ़े जिसमें आदम अलैहि सलाम से लेके कयामत तक की खबरें, और हर खबर सच्ची है.
सुभान अल्लाह.
याद हो तो दोनों बाबा ने झूठी खबर दी और सारी जगह वायरल हो गई है. अब जिनको भेजा उनका गुनाह किसके ऊपर? अब तो झूठा होने के लिए ही काफी है, सुनी सुनाई बात आगे कर दे. नहीं सुना आपने, पता ही नहीं है क्या हुआ था, ठक करके आगे ब्रेकिंग न्यूज हमने देनी होती है. अब कुरान पाक तो वो भाई नहीं हमारे, ये कुरान पाक है जिसको सुनकर लोग कलमा पढ़ के मुसलमान हो जाते थे. फारूक आजम रजी अल्लाह तआला का वाकया क्या था? कहां जा रहे थे, लेकिन जब उनकी बहन ने कुरान पाक की तिलावत की, वहीं पर दिल जो है बदल गया. आका की बारगाह में गए, जहां माज़ अल्लाह मेरे आका को कत्ल करने के इरादे से निकले थे, और फिर आका के कदमों में जाकर उनके सामने ढेर हो गए, कलमा पढ़ के मुसलमान हुए. कितने सहाबा कराम अलैहिम रिज़वान, कितने लोग हैं, बल्कि कितने गुनाहगार ऐसे हैं जो जा रहे गुनाह के लिए कुरान पाक की तिलावत सुनते हैं, और ऐसा कलम होता है कि वो दिल पर लगती है, उसी वक्त गुनाह को छोड़ देते हैं. सिर्फ गुनाह छोड़ते नहीं है, अल्लाह के करम से वो अल्लाह के वली बन जाते
हैं.
सिर्फ कुरान पाक, सिर्फ बिस्मिल्लाह रहमान रहीम की बरकत. हजरत बिशर आफी रहमतुल्लाह अलैह, सिर्फ बिस्मिल्लाह रहमान रहीम, वो कागज जिसपे लिखा था उसका एहतराम किया, उठाया, चूमा, इत्र लगाया और ऊपर रख दिया अदब से, अल्लाह ताला ने जो है वो इतना बड़ा जो है उनका मकाम दे दिया है. थे क्या? शराब पीते थे. कितने वाकियात इस तरीके के, कितने लोग गुनाह करते थे, लेकिन इसे कुरान की आयत सुनकर जो है वो उनकी जिंदगी बदल गई. वो हिफ्ज की बात कर रहे थे, 6 साल का, 8 साल का बच्चा. दुनिया की किताबें आप ले लें, 6666 इसके अंदर आए थे. जेर जबर पेश मत, कोई आगे पीछे नहीं है. 6 साल का बच्चा भी याद कर रहा है, इसको हिफ्ज कर रहा है, और 80 साल का बूढ़ा भी हिफ्ज कर रहा है. बोलते हैं जो बूढ़ा जिसकी एज बढ़ती है उसके लिए याद करना मुश्किल होता है, लेकिन ये कुरान करीम का एजाज है, ये इसकी बरकत है कि ये 80 और 90 साल वाले को भी हिफ्ज हो जाता है और 6 साल वाले को भी हिफ्ज हो जाता है. और कमाल देखे कि 7 डेज में इमाम मोहम्मद अली रहमा 7 डेज में कुरान पाक हिफ्ज. हमारे आला हजरत अली रहमा 1 महीने के अंदर. आप बुजुर्गान दीन के बारे में पढ़े, 6-6 महीने, 3-3 महीने, बल्कि 1 हफ्ते का वाक्य जो मैंने अभी आपको बयान किया है. तो ये कुरान करीम का एजाज है, ये कुरान करीम की बरकतें हैं. हम भी अगर चाहते हैं कि हमें बरकतें मिले तो कुरान पाक को थाम लें. मेरे आका ने फरमाया ना कि गुमराह नहीं होगे, कुरान पाक को थाम लो, जो कुरान पाक को थाम लेगा वो गुमराह नहीं होगा. मैं तुम्हें 3 चीजें छोड़कर जा रहा हूं, वो 3 चीजें क्या? उन 3 चीजों को थाम लोगे तो तुम गुमराह नहीं होगे, उनमें एक चीज कुरान पाक है. एक मेरे आका की मोहब्बत, अपने नबी की मोहब्बत, उसकी आले बैत की मोहब्बत, आल की मोहब्बत, और तीसरी कुरान पाक की तिलावत. ये 3 चीजें थाम लेंगे, मुसलमान कभी गुमराह नहीं होंगे. लेकिन प्रॉब्लम ये, दरसे कुरान अगर हमने ना बुलाया होता, ये जमाना ना जमाने ने दिखाया होता, वो मौजिज थे जमाने में मुसलमान होकर, और हम आज हुए तारीख कुरान होकर. आज जो हम जलील और रुस्वा हो रहे, उसका एक मेन रीजन ये है कि हमने अपनी जिंदगी से कुरान पाक को जो है ना वो एक तरीके से साइड पर कर दिया. कुरान पाक पढ़ते कब है? कि जब फौदगी हो जाए, किसी का इंतकाल नहीं हो रहा तो यासीन शरीफ आ जाए. फैज रसूल भाई, शाहिद भाई, प्लीज कम, वी नीड टू डिसाइड यासीन शरीफ, बिकॉज इट्स नॉट, इज ऑन डेथ बेड, इसकी रूह नहीं निकल रही. तो कुरान पाक इसलिए थोड़ी नाजिल किया गया था, आपने कॉन्सेप्ट ही अलग ले लिया. कुरान पाक पढ़ना अच्छी बात है, किसी का इंतकाल हो रहा है, इंतकाल के बाद आप पढ़ रही, अच्छी बात है, लेकिन खाली यही मकसद तो नहीं था. ये तो किताबुल अमल था, ये तो अमल करने के लिए भेजी गई थी, ये तो मुर्दा दिलों को जिंदा करने के लिए भेजी गई. और हमने इसको रख लिया, किसी का इंतकाल नहीं हो रहा, फौदगी के ऊपर ही पढ़नी है. तो कॉन्सेप्ट को माइनस करें अपनी जिंदगी से, और जिसका हकीकी जो मकसद है, ये किताबुल अमल है, ये अमल के लिए भेजी गई है. इसको इंप्लीमेंट करना है अगर आप जिंदगी चाहते हैं, ये थोड़ी कि सिर्फ फौजियों के ऊपर इसको रखा हुआ है। ये अच्छी बात है पढ़ना, लेकिन सिर्फ ये मकसद नहीं है जो मैं अर्ज करना चाह रहा हूँ। सारी जिंदगी कुरान पढ़ते जाएंगे तो इंशाल्लाह आपकी सारी जिंदगी बेहतर होगी
इंशाल्लाह। प्लेटफॉर्म If you don't know how to recite the Quran properly, come to the masjid, madrasa, baligan classes take place, completely free. Brothers teach you how to read the Quran in proper tajweed way, how it should be done, letter by letter, word by word. And if we associate ourselves, alhamdulillah, with the Madinah of Dawud Salami, attend these classes of madrasa, baligan, completely free, brothers will teach us how to recite the Quran. We'll be able to rectify our namaz, which is another compulsory action which we need to do, recite our namaz on a daily basis. We may be reciting, doing our namaz, but if we are not pronouncing, if we haven't taken the initiative of learning properly, then we don't know whether our namaz is accepted or not. Therefore, we should take the initiative of at least attending these classes so we can recite the Quran while we're reading our namaz properly. So at least we know that Mashallah. Is something we've taken a step forward as well.
Mashallah. Dawat Islami has made easy for you to learn Quran and Pak. Online, physically, whichever way you want. No problem. Online lena in your own time. Madrasatul Madina adult classes free of charge. Bachchon ki free of charge. Ab aap khud gaur kare. 100,000 to hafiz Quran bana diye Dawat Islami.
Subhanallah.
Kehna aasan hai. Ek hafiz Quran approximately 10 logon ko jannat mein leke jayega. 10 people jo One half is a Quran. और ये तो अभी चल रहा है सफर। कितने कुरान खत्म कर चुके हैं? 300,000 बच्चे बच्चियां जो है वो दावत इस्लामी के मदरसों से कुरान खत्म कर चुके हैं अल्लाह की रहमत से। पढ़ कितने रहे? अप्रोक्सीमेटली 2,500 से ऊपर हमारे पढ़ रहे हैं ये। और इनको अगर मदरसतुल मदीना बालगान इन सबको आप जमा करें और 5,300 के करीब तो हमारे मदरसतुल मदीना है, बच्चे नहीं है, मदरसतुल मदीना है, उनमें तादाद आप गौर करें। दावत इस्लाम के ह्यूज जो फोकस है वो कुरान की तालीम, उसकी रीजन भी है। लोग चीजें बिजनेस खोल रहे होते हैं, राम मस्जिद मदरसा क्यों खोल रहे? यू नो द फर्स्ट टाइम व्हेन द चाइल्ड कम्स टू मस्जिद एंड मदरसा एंड ही रिसाइट बिस्मिल्लाह रहमान रहीम, ओनली बिस्मिल्लाह रहमान रहीम, अभी कुरान पढ़ना शुरू नहीं किया है, सिर्फ बिस्मिल्लाह पढ़ता है, अल्लाह ताला उस बच्चे की, उसके वालिदैन की, टीचर की मगफिरत फरमा देगा। सिर्फ बिस्मिल्लाह पढ़ने की ये बरकत है, बाकी कुरान पढ़ रहा तो उसकी बरकत कितनी होगी। तो ये दावत इस्लाम इसीलिए तो खोल रही है, आपके बच्चे भी बख्शे जाए, आपकी भी मगफिरत हो, जो पढ़ा रहे उनकी भी मगफिरत हो, जो बना रहे उनकी भी मगफिरत हो। तो आइए ना हमारे साथ ऑन बोर्ड हो ना। ईसा अलैहि सलाम का वो वाक्य नहीं याद है, जो जा रहे थे एक कब्र के पास गुजरे, देखा तो उसमें अजाब हो रहा था, और कुछ देर के बाद गुजरे तो देखा था वो जन्नत के मजे, रहमत ही रहमत उस कब्र में। अल्लाह की बारगाह में अर्ज करते यार रब्बे करीम ये क्या मामला, ये जा रहा था कुछ देर पहले और कुछ देर पहले ही, तो क्या क्या वजह क्या थी कि जब ये मरा था तो इसकी बीवी हामिला थी, उसके बच्चा पैदा हुआ और आज बच्चा पहली दफा मदरसे गया और उसने मेरा नाम लिया, बिस्मिल्लाह रहमान रहीम पढ़ी है, और फिर हया आई कि मैं उसको आजाद दूं जिसका जमीन पर बच्चा जो है वो मेरा नाम ले रहा हो रहमान और रहीम। तो सिर्फ बिस्मिल्लाह पढ़ने पर अल्लाह ताला जो है वो कब्रों से अजाब भी दूर फरमा देता है। तो मदरसे खोलने हैं, बच्चों को हाफिज बनाना है, कुरान पढ़ाएं बच्चों को, ये आपको जन्नत में लेकर जाएंगे। अल्हम्दुलिल्लाह मास्टरपीस कुरान पाक इंग्लिश ट्रांसलेशन कंजुल ईमान शरीफ, कंजुल ईमान, ईमान का खजाना। हमारे साउथ अफ्रीका के मुफ्ती साहब मुफ्ती अब्दुल नबी हमीदी साहब की बड़ी कोशिश, अल्लाह ये कोशिश करना कबूल फरमाए। ये हर घर में होना चाहिए, अपने बच्चों के साथ पढ़े। इंग्लिश ट्रांसलेशन इज नीड ऑफ आवर टाइम, स्पेशली कंजुल ईमान शरीफ। इंसान बनने के लिए कुरान ही पढ़ना पड़ेगा,
सुभानअल्लाह।
कब्र में कामयाब होने के लिए कुरान ही पढ़ना पड़ेगा, ये याद रखिएगा। कब्र में कुरान नहीं काम आना है, आखिरत में नमाज और कुरान नहीं काम आना है। तो अपनी जिंदगी में वो चीजें लेकर आए जो हमारी आखिरत भी बेहतर करे, हमारी जिंदगी भी बेहतर करे, हमारी कब्र भी बेहतर करे, और हमारे आने वाली नस्लों को भी बरकतें मिले। यकीन करें कुरान पाक पढ़ना, दुरूद पाक पढ़ना, ये नस्लों में बरकतें उतार देता है, ये याद रखिएगा। तो अपने बच्चों को, अपने घर वालों को कुरान की मोहब्बत दिलाए। जिस घर में कुरान नहीं पढ़ा जाता वो घर वीरान हो जाता है, यकीन करें। वो कहते हैं जिस दिल कुरान नहीं है ना, वो दिल भी वीरान है, उसी तरह वो घर भी वीरान है। उस घर पे शयातीन कब्जा जमा लेते हैं, बरकतें दूर हो जाती है जिस घर में कुरान नहीं पढ़ा जाता। और जिस घर में कुरान पढ़ा जाता है वो घर कुशादा हो जाता है, उसमें बरकतें आती हैं और फरिश्ते आते हैं और शयातीन भाग जाते हैं। तो अपने घर में रोज आना कुरान की तिलावत, एक वक्त था پہلے گھروں میں تہجد کے وقت سے قرآن کی صدایں بلند ہوتی تھی، قرآن پڑھتے تھے، نمازیں پڑھتے تھے، آج معاذ اللہ کچھ اور ہی گھروں سے آوازیں آ رہی ہوتی مسلمانوں کے۔ آپ خود چیک کر لیجیے گا، رمضان ہو یا رمضان کے باہر، مسلمان ساری زندگی کا مسلمان ہے، کوئی ون منتھ مسلمان نہیں، کوئی ٹیمپریری بیسس پہ نہیں لینا، کوئی خالی عید کے دن کا مسلمان نہ بنے یا صرف سال میں دو عیدیں آتی تو اس دن مسلمان کے طور پہ جو ہم نظر آنے لگتے، اپنی زندگی میں ساری زندگی جو ہے جو پراپر جو ہمارا ایک طریقہ کار ہے جو ہمارے اسلام نے بتایا اس کو لے، نمازیں ساری زندگی رہے، قرآن کی تلاوت رہے، مسکرانا، لوگوں کے کام آنا، لوگوں کی مدد کرنا، یہ وہ چیزیں ہیں جو آپ کی زندگی میں برکت لاتی ہیں، آپ کی قبر کو بھی جو ہے وہ انشاءاللہ عز و جل وہ وسیع کر دیں گی، اللہ کی رحمتوں کا نزول ہوگا اور آخرت میں آقا کی شفاعت ملے گی۔ اللہ ہمیں قرآن سے محبت عطا فرمائے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم۔
The blessing from Rabbul Alameen. The blessing from Rabbul Alameen. Islam is the way of life.